यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर। सेवा प्रवाहलाई सहज बनाई उत्पादन वृद्धि र लगानी मैत्री वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा सत्तारूढ़ दलका प्रमुख सचेतक बीच छलफल। बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्डमा मरम्मत शुरू। र भारतको राजधानी नयाँ दिल्ली स्थित रेलवे स्टेशनमा भागदौड़ हुँदा मृत्यु हुनेको संख्या 18 पुग्यो।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सड़क र अस्पताल निर्माणको कामलाई प्राथमिकताका साथ अगाडि बढ़ाइरहेको बताउनु भएको छ। प्रतिनिधि सभामा आज भएको प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको र पालिकाहरूमा अस्पताल निर्माण जनशक्ति व्यवस्थापनका लागि स्रोत र साधन प्रदान गरिरहेको बताउनुभयो। सरकारले देशभित्र गुणस्तरीय शिक्षा रोजगारी र अन्य अवसरहरू सृजना गरी युवा पलायन रोक्न प्राथमिकताका साथ काम गरिरहेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो।
सरकारले देशभित्र गुणस्तरीय शिक्षा रोजगारी र अन्य अवसरहरू सृजना गरी युवा पलायन रोक्न प्राथमिकताका साथ काम गरिरहेको छ। नेपालको संविधानले रोजगारीको हकको सुनिश्चितता गरे बमोजिम सरकारले आर्थिक नीति तथा कार्यक्रम र बजेट मार्फत रोजगारी सृजना हुने गरी कार्य गरिरहेको छ। स्थानीय स्तरमा बेरोजगार युवालाई रोजगारीको अवसर प्रदान गर्न उत्पादन उत्पादकत्व र रोजगारी अभिवृद्धि हुने खालका कार्यक्रमलाई प्राथमिकता दिई सोही बमोजिम सबै कार्य अगाडि बढ़ाइएको छ। देशमा लगानीको वातावरण निर्माण गरी रोजगारी सृजना गर्न कानूनी तथा संस्थागत सुधारका लागि सरकारले निरन्तर काम गरिरहेको छ। देशभित्र रोजगारीका अवसर सृजना गर्नका लागि स्टार्टअप उद्यमलाई 25 लाख सम्मको सहुलियत पूर्ण कर्जा प्रदान गरिएको छ। चालू आर्थिक वर्षमा यस कार्यक्रमबाट 1000 जनाले सहुलियत पूर्ण कर्जा प्राप्त गर्ने गरी काम भइरहेको जानकारी गराउँदैछु।
सांसद प्रकाश ज्वालाले सोधेको प्रश्नमा प्रधानमन्त्री ओलीले निर्माण शुरू भएका अधिकांश सड़कहरू यसै आर्थिक वर्षमा सकिने हुनाले बजेट विनियोजनमा विशेष ध्यान दिइने बताउनुभयो। प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्र रणनीतिक सड़क कार्यक्रम प्रभावकारी साबित भएको र हालसम्म यसको प्रगति करिब 58% रहेको भन्दै सरकारले उच्च प्राथमिकताका साथ बजेट व्यवस्थापन गर्ने बताउनुभयो। नागढुंगा सुरूङ मार्गको 85% प्रगतिसहित निर्माण कार्य सम्पन्न हुने चरणमा रहेको राप्ती लोकमार्गमा 60 करोड़ रूपियाँ बराबरको स्रोत सुनिश्चित गरी निर्माण कार्य अगाडि बढ़ाइएको प्रधानमन्त्री ओलीले जानकारी गराउनुभयो। उहाँले जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाहरूमा हालसम्म 3.95 करोड़ 65 लाख रूपियाँ निकासा भइसकेको, सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत संस्थागत र व्यवस्थापकीय सुधारका कार्य भइरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले सरकारले निर्धारण गरेको खरिद मूल्यमा उखु खरिद गरी कृषकलाई तुरन्तै भुक्तानी दिन उखु मिल संचालकहरूलाई निर्देशन दिइएको, दुग्ध किसानको भुक्तानीका लागि दुग्ध विकास संस्थानले हालसम्म 2.4 करोड़ रकम भुक्तानी दिइसकेको जानकारी गराउनुभयो। सांसद प्रतीक्षा तिवारीले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले तराई मधेशमा रहेका आयोजनाहरूलाई सरकारले सधैँ प्राथमिकतामा राखेको र जयनगर जनकपुर कुर्था विजयपुरा 52 किलोमिटर रेलवेको निर्माण सम्पन्न भइसकेको जानकारी गराउनुभयो। सांसद प्रतिमा गौतमको प्रश्नको जवाफमा सिक्टा सिंचाई र बबई सिंचाई आयोजना लगायतका राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकताका ठूला आयोजनाहरू समयमै सम्पन्न गर्न पहल भइरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो। सांसद वर्षमान पुनले सोधेका प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले विकास निर्माणका कार्यलाई तीव्रता दिन, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सांसद डाक्टर प्रकाश शरण महतले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्ष 2082-83 बजेटलाई प्राथमिकतामा आधारित र परिणाममुखी बनाउन तथा आर्थिक सुधारका कार्यक्रमहरू सञ्चालन गरी अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्न सरकारले काम गर्ने बताउनुभयो। सांसदहरू प्रभु हजारा, प्रेम बहादुर आले, प्रेम सुवाल, प्रेम बहादुर महर्जन र प्रभु शाह गरी 10 जना सांसदहरूले प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्नु भएको थियो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले देशका विभिन्न भागमा आग लागेका घटना बढ़िरहेको र त्यसले मानवीय क्षति भइरहेको भन्दै जलन अस्पताल निर्माणका लागि सरकारको ध्यान आकर्षण गराउनुभयो। हिजो पोखरा भ्रमण वर्ष 2025 उद्घाटन गर्ने क्रममा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य आगलागीमा परि घाइते हुनुभएको थियो। सांसद चन्द्र भण्डारीले अर्थमन्त्री पौडेल र मेयर आचार्य आगलागीमा परि घाइते भएको, केही दिन अघि काठमाडौँको शानदार मम हाउसमा आगलागी हुँदा 3 जनाको मृत्यु र केही घाइते भएको विषयमा जानकारी गराउँदै जलन अस्पताल निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभयो। बैठकको शून्य समयमा सांसदहरूले मुलुकको राजनीतिक अवस्था, भ्रष्टाचार न्यूनीकरण, विकास, सड़क पूर्वाधार निर्माण, सड़क दुर्घटना न्यूनीकरण, आगलागी नियन्त्रण लगायतका समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभाका सांसद एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले राष्ट्रिय सभाका सम्बन्धमा दिनुभएको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ। बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले सांसद शाहीको अभिव्यक्तिप्रति सभाको ध्यान आकर्षण भएको र सभाबाट पारित भएको विधेयकका सम्बन्धमा यथार्थ नबुझी व्यक्त कपोलकल्पित अभिव्यक्तिप्रति सभाले खेद प्रकट गरेको घोषणा गर्नुभयो।
प्रतिनिधि सभा सदस्य मान्य ज्ञान बहादुर शाहीले राष्ट्रिय सभाको काम कारवाहीका सम्बन्धमा फेसबुक पेजमा व्यक्त गर्नुभएको टिप्पणीको सम्बन्धमा उठान गर्नुभएको विषयमा सभाको गम्भीर ध्यान आकर्षण भएको छ। पारित भएको विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी निज मान्य सदस्यले कपोलकल्पित झूठ र यथार्थ भन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको काम कारवाही र सभाका मान्य सदस्यहरूको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्तै गैर जिम्मेवारपूर्ण ढंगले आफ्नो धारणा व्यक्त गर्नु भएको देखिएकोले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ।
यस्तै बैठकले सांसद शाहीलाई आगामी दिनमा आफ्ना विचार र अभिव्यक्ति दिँदा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन समेत निर्देशन दिएको छ। प्रतिनिधि सभाका सांसद एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक शाहीले राष्ट्रिय सभाबाट मीडिया काउन्सिल विधेयक पारित भएपछि त्यसमा असन्तुष्टि जनाउँदै राष्ट्रिय सभाको औचित्य र सभाका सदस्यहरूको क्षमतामाथि प्रश्न उठाउनु भएको थियो। बैठकको शून्य समय र विशेष समयमा बोल्ने सांसदहरूले सांसद शाहीको अभिव्यक्तिले राष्ट्रिय सभाको मानमर्दन गरेको भनी खेद प्रस्ताव पारित गर्न माग गर्नुभएको थियो। यस्तै राष्ट्रिय सभाको आजको बैठकले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2081 सर्वसम्मतिले पारित गरेको छ। बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक 2081 पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव पारित भएको हो। यस्तै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले प्रस्तुत गर्नुभएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ। विधेयकबारे सांसदहरूका प्रश्नको जवाफमा शिक्षा मन्त्री भट्टराईले अनुसन्धानको क्षेत्रलाई व्यवस्थित र वैज्ञानिक बनाई अपराध अनुसन्धान र न्याय निरूपणलाई थप प्रभावकारी बनाउन विधेयक आवश्यक रहेको बताउनुभयो। यस्तै बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानूनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन 2081 पेश गर्नुभयो। यस्तै बैठकमा सुरक्षित कारोबार पहिलो संशोधन विधेयक 2080 र बैंकिङ कसूर तथा सजाय दोस्रो संशोधन विधेयक 2080 टेबल भएको छ। दुवै विधेयकहरू राष्ट्रिय सभामा उत्पत्ति भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएकोमा प्रतिनिधि सभामा संशोधन भई पुनः राष्ट्रिय सभामा सन्देशसहित पठाइएको हो। यसअघि बैठकको शून्य समय र विशेष समयमा सांसदहरूले सुशासन प्रवर्धन, महँगी नियन्त्रण र किसानका समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले मुलुक निरन्तर रूपमा अति भ्रष्टाचार हुने देशको सूचीमा परिरहनुको कारण खोजी गरी नियन्त्रणका उपायहरू खोज्न, तरकारीमा हानिकारक विषादीको प्रयोग नियन्त्रणका लागि उचित कदम चाल्न, कर्णाली प्रदेशको आर्थिक समृद्धिका लागि व्यावसायिक जड़ीबुटी खेतीको प्रवर्धन गर्ने तथा जड़ीबुटी प्रशोधन केन्द्र सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक फागुन 6 गते मंगलबार बिहान सभा 11 बजे बस्नेछ। सत्तारूढ़ दलका संसदीय दलका प्रमुख सचेतकहरूको बैठकले दुवै सदनबाट तत्काल सरकारले ल्याएको अध्यादेश पारित गर्ने सहमति गरेको छ। एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा अध्यादेशहरू तीन दिनपछि दुवै सदनको कार्यसूचीमा राख्ने र पारित गर्ने विषयमा छलफल भएको नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताउनुभयो।
यो अध्यादेशमा नेपाली कांग्रेस र नेकपा एमालेको समान भूमिका छ। अध्यादेश पारित हुन्छ, यो बलियो सरकार हो, विपक्षीले पनि विरोध गर्नुपर्ने यसमा कुनै तर्क छैन, खालि त्यो विरोधको लागि विरोध जस्तो मात्रै देखिएको छ। त्यसकारणले गर्दाखेरि यो अध्यादेश पारित हुन्छ, सम्झौता अनुसार नै यो सरकारले बाँकी अवधि बिताउँछ।
प्रतिपक्षले पाँचवटा अध्यादेशमा सहमति जनाइसकेकाले भूमि सम्बन्धी अध्यादेशलाई पनि प्रतिस्थापन विधेयकको माध्यमबाट मिलाउन सकिने गरी पारित गर्ने विषयमा छलफल भएको प्रमुख सचेतक घिमिरेले जानकारी दिनुभयो। बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, जसपा नेपाल, जनमत पार्टी लगायतका प्रमुख सचेतकहरूको सहभागिता थियो। हिजो पोखरामा आयोजित पोखरा भ्रमणवर्ष 2025 उद्घाटन समारोहमा भएको बेलुन विस्फोट घटनाको छानबिन गर्न 8 सदस्यीय समिति गठन भएको छ। गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्लाधिकारी भरतमणि पौडेलको संयोजकत्वमा 8 सदस्यीय छानबिन समिति गठन गर्नुभएको हो। समितिलाई 15 दिनभित्र छानबिन प्रतिवेदन पेश गर्ने कार्यदेश छ। समारोहमा बेलुन उडाउने क्रममा विस्फोट हुँदा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते हुनुभएको थियो। उहाँहरू दुवैजनाको किर्तिपुर स्थित बर्न अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले किर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल को स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। राष्ट्रपति पौडेल आज बिहान अस्पताल पुगी उप प्रधानमन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो। यसै गरी गृहमन्त्री रमेश लेखकले आज बर्न अस्पताल पुगेर उपचाररत उप प्रधान एवं अर्थमन्त्री पौडेल र पोखरा महानगरपालिकाका प्रमुख आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशिला भएको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित पाँचौं ल एसिया तथा अन्तर्राष्ट्रिय मानवाधिकार सम्मेलनमा उहाँले अधिकारहरूले प्रत्येक व्यक्तिलाई मर्यादा, स्वतन्त्रता र समानताका साथ बाँच्ने अधिकार सुनिश्चित गर्ने बताउनुभयो। नेपालमा लोकतन्त्रप्रतिको जनताको लामो समयदेखिको समर्पण र उत्सर्गले समाज निर्माणमा प्रेरित गरेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले लोकतन्त्रको संघर्षमा धेरै साहसी व्यक्तिहरूको अथक संघर्ष रहेको र लोकतन्त्रको स्थापना पुनर्स्थापना हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेको बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउबासँग कतारका विदेश राज्य मन्त्री सुल्तान बिन साद बिन सुल्तान अल मुराइखीले आज ओमानको राजधानी मस्कटमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। आठौं हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमानको मस्कटमा उहाँहरूबीच नेपाल कतार बीचको सम्बन्ध, द्विपक्षीय हित र पारस्परिक लाभका विविध विषयका साथै कतारमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति तथा दक्ष प्राविधिक जनशक्ति लगायतका विषयमा कुराकानी भएको थियो। त्यस अवसरमा मन्त्री डाक्टर देउबाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाईका लागि सहयोग गरिदिन मन्त्री मुराईखीसँग आग्रह पनि गर्नुभएको थियो। विपिनको रिहाईका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ। परराष्ट्र मन्त्री डाक्टर देउबाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरू र बैठक मार्फत विपिनको रिहाईका लागि आग्रह गर्दै आउनु भएको छ। सार्वजनिक सेवा प्रसारण नेपालले उत्पादन तथा प्रसारण गर्ने सामग्रीमा सार्वजनिक सरोकार र नागरिक आवाजलाई धेरैभन्दा धेरै समेटिनु पर्नेमा जोड़ दिइएको छ। विश्व रेडियो दिवसको अवसर पारेर रेडियो नेपालले आयोजना गरेको तीन दिने समावेशी प्रसार सामग्री उत्पादन तथा प्रसारण तालिमको समापन कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले तालिममा सिकेका ज्ञानलाई व्यवहारमा उतार्न सम्पूर्ण सहभागीहरूलाई आग्रह गर्नुभयो। कार्यकारी अध्यक्ष डाक्टर विष्टले परिवर्तित संरचनामा नयाँ ढंगबाट अगाडि बढ़दा पीएसबीका प्रसार सामग्रीहरूमा थप समावेशिता प्रतिबिम्बित हुने विश्वास व्यक्त गर्नुभयो। अर्थ मन्त्रालयका सहसचिव पार्वती शर्माले आगामी दिनमा सार्वजनिक सेवा प्रसारण नेपाललाई समावेशी अवधारणा पूरा गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले पीएसबीले लिएका नीति अनुरूप कार्यक्रम उत्पादन र प्रसारण गर्ने कार्यलाई थप उपलब्धिमूलक बनाउने विषयमा तालिम फलदायी भएको बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालका नायब कार्यकारी निर्देशक खगेन्द्र खत्रीले तालिममा सिकेका ज्ञान र सिपबाट पीएसबीलाई परिवर्तित संरचनामा अगाडि बढ़न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। समापन कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव तथा तत्कालीन रेडियो प्रसार सेवा विकास समितिका सदस्य पार्वती शर्मालाई संस्थाप्रति पुर्याउनु भएको योगदानका लागि सम्मान गरिएको थियो। पछिल्लो समय जलवायु परिवर्तन तथा प्रकृति विरोधी मानवीय क्रियाकलापका कारण खानेपानीका मूलहरू सुक्दै गएका छन्। पानीका स्रोतहरूको सुरक्षामा ध्यान नदिएका कारण केही वर्ष अघिसम्म पानीको सुविधा भइरहेको स्थानमा पनि हिजो आज खानेपानी संकट देखिन थालेको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
पाल्पाका 78 वर्षीय सुनाम सिंह सुनार 20-25 वर्ष अगाडिसम्म आफ्नै घर नजिकै पँधेरो र कुवा रहेको तर अहिले ती सुकेको बताउनुहुन्छ। मानवीय क्रियाकलापले नै मूल सुकेको बताउँदै पानी अभावकै कारण कतिपयले गाउँ छोडेर हिँडेको उहाँले बताउनुभयो।
20-25 वर्ष अगाडि धारा पँधेरा उठ्थे, बाटो खन्ने के गर्दाखेरि मूलहरू पनि पुर्गिए, बसाई सराई पनि धेरै गए, खाने पानीको समस्या भयो।
पाल्पामा अन्न उत्पादन हुने उर्वर भूमिका रूपमा रहे माडी फाँट, अर्गेली, रामपुर, पूर्व खोला लगायतका फाँटमा पानी पर्याप्त छैन। ससाना खोला नालामा समेत नजिकका खेतहरूमा सिँचाई गर्न पुग्ने पानी भेटिँदैन। यस वर्ष हिउँदको समयमा पानी नपर्दा अवस्था झनै प्रतिकूल हुने आकलन गरिएको छ। पानी नपर्दा तरकारी र फलफूल बालीको उत्पादनमा समेत ह्रास आउन थालेको छ। तानसेन 13 छेर्लुङ फाँटकी किसान गीता भट्टराई।
पिउनको लागि सँगसँगै व्यावसायिक खेती गर्ने हामी जस्ता किसानहरूको लागि उत्पादन कमी हुने, समयमा पानी नआउने, प्रदूषण र जुन अहिले ओजन तहको विनाश छ यसलाई रोक्न सकेनौ भने उत्पादन गर्न त परै जस, पिउनको लागि पनि पानीको अभाव हुने अवस्था छ।
सिमसार क्षेत्र मासिनु, जथाभावी डोजरको प्रयोगले पानीका मुहान पुरिनु, समयमा वर्षा नहुनु जस्ता कारणले पानीका मूल सुक्दै जान थालेका हुन्। सर्वसाधारण नागरिक र जानकारहरू पानीका मुहान सुक्नु, बाली राम्रो उत्पादन नहुनुको कारण जलवायु परिवर्तन र प्रकृति विरोधी मानवीय क्रियाकलाप रहेको बताउँछन्। अर्का किसान टीकाराम पोखरेल।
मूल सुकेका छन्, हामी जस्ता किसानलाई पानी पर्याप्त नपाउँदाखेरि बारीमा तरकारी लगाएको त्यही सुकियो छ, सुन्तलाका बोटहरू त्यतिकै सुकेका छन्, ठूलो समस्या भएको छ।
तथ्याङ्क अनुसार 1373 वर्ग किमी क्षेत्रफल भएको पाल्पामा 137,300 हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन छ, जसमा करिब 62% क्षेत्रमा सिँचाइ पुग्न सकेको छैन भने करिब 20% जनतामा खानेपानीको समस्या अझै पनि रहेको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाल जनाएको छ। कार्यालय प्रमुख आबिद हुसेन मिया ठकुराई। प्रकृतिको संरक्षणमा स्वयं हामी नै जिम्मेवार बन्नु आजको आवश्यकता देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
रगत नजम्ने वंशाणुगत समस्या। हेमोफिलिया रोगका बिरामीलाई निशुल्क औषधि उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व हेमोफिलिया महासंघ बीच सम्झौता भएको छ। अब महासंघबाट यो रोगको उपचारका लागि आवश्यक औषधि प्राप्त हुने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका साथै अन्य सरकारी अस्पतालबाट समेत औषधि उपलब्ध गराउने स्वास्थ्य तथा जनसंख्या मन्त्रीको निजी सचिवालयले आज जारी गरेको प्रेस नोटमा उल्लेख छ। गत असोज दोस्रो साता आएको बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्डको मर्मत थालिएको छ। डिभिजन सड़क कार्यालय भक्तपुरले राजमार्ग अन्तर्गत क्षतिग्रस्त नमोबुद्ध नगरपालिकाको चौकी डाँडाबाट काभ्रे पलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपाल थोकसम्मको मर्मत शुरू गरेको हो। तनहु र पाल्पा जोड्ने कृष्ण मार्ग स्तर उन्नतिका लागि संघ सरकारबाट 10 करोड़ रूपियाँको बजेट सुनिश्चित भएको छ। कृष्ण मार्ग स्तर उन्नतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट 10 करोड़ बजेट विनियोजन भएको हो। उदयपुरको कटारी नगरपालिका एक माथिल्लो खसीबासका स्थानीयलाई खानेपानीको लागि कुनै पनि आयोजना सञ्चालन नहुँदा खोलाको पानी पिउन बाध्य भएको छ। हिउँद लागेसँगै खोलाको पानी समेत सुक्दै जाने भएकाले झनै समस्या आउने गरेको स्थानीय ज्ञान बहादुर तामाङले बताउनुभयो। सन् 2050 सम्ममा क्षयरोग मुक्त नेपाल घोषणा गर्ने सरकारी लक्ष्य रहेकोमा झापामा क्षयरोगका 616 जना नयाँ बिरामी फेला परेका छन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्ली स्थित एक रेलवे स्टेशनमा गैराती भएको भागदौड़का क्रममा मृत हुनेको संख्या 18 पुगेको छ। विश्वको सबैभन्दा ठूलो धार्मिक जमघट महाकुम्भ मेलामा जान रेल चढ़न भेला भएका धार्मिक पर्यटक बीच रेल चढ़ने क्रममा भागदौड़ मचिएको थियो। अफ्रिकी मुलुक मालीमा गैर कानूनी रूपमा संचालित सुनखानी भत्कदा कम्तीमा 48 जनाको मृत्यु भएको छ। माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशहरूमध्ये एक हो र उत्खनन स्थलहरूमा प्राय घातक दुर्घटनाहरू हुने गर्छन्। विश्वका सबैभन्दा गरीब देशहरूमध्येको एक मालीमा बहुमूल्य धातुको अनियमित उत्खनन नियन्त्रण गर्न अधिकारीहरूले संघर्ष गरिरहेका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रमा सुधारका लागि भएका कामबाट नतिजा देखिन थालेको बताउनु भएको छ। प्रतिनिधि सभामा आज भएको प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री ओलीले चालू आर्थिक वर्षको 6 महिनाको पूँजीगत खर्च 15% वृद्धि भएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले कानूनमा भएका अप्ठ्याराहरूलाई हटाएर अर्थतन्त्रलाई सुधार्ने, लगानीको वातावरण बनाउने र उत्पादन बढ़ाउने काम भइरहेको बताउनुभयो। चालू आर्थिक वर्षको 7 महिनामा घर जग्गा कारोबारबाट हुने राजस्व संकलन 14% वृद्धि भएको छ। घर जग्गा कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार माघ मसान्तसम्ममा घर जग्गा कारोबारबाट 24 अर्ब 71 करोड़ रूपियाँ राजस्व संकलन भएको छ। घर जग्गा कारोबारबाट गत आर्थिक वर्षको सोही अवधिमा 21 अर्ब 65 करोड़ रूपियाँ राजस्व संकलन भएको थियो। विगत केही वर्षदेखि सुस्ताउँदै गएको घर जग्गाको कारोबार सुधारोन्मुख हुँदै जाँदा राजस्व संकलनमा समेत वृद्धि भएको हो। चितवनको भरतपुर नगरपालिकामा उत्पादित गाजर र चुकन्दर जर्मनी निर्यात हुने भएको छ। स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने उद्देश्यले चितवनको गाजर र चुकन्दरलाई अन्तर्राष्ट्रिय स्तरबाट प्रमाणीकरण गरी निर्यात गर्न लागि जिल्ला प्रांगारिक संघ चितवनका अध्यक्ष चन्द्रप्रसाद अधिकारीले बताउनुभयो। चितवनको करिब 12 बिघा क्षेत्रफलमा चुकन्दर र गाजर खेती गरिएको र यही फागुन 15 गतेबाट 100 टन चुकन्दर र 150 टन गाजर जर्मनी निर्यात हुने अध्यक्ष अधिकारीले बताउनुभयो। स्याउ जोन प्रभाव क्षेत्र विस्तारका लागि डोल्पाको ठुलीभेरी नगरपालिका, जगदुल्ला गाउँपालिका र त्रिपुरा सुन्दरी नगरपालिकाका किसानलाई उन्नत जातका स्याउका बिरूवा वितरण गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले 12,600 उन्नत जातका स्याउका बिरूवा 50% अनुदानमा वितरण गरेको परियोजना कार्यान्वयन इकाइका प्रमुख गोविन्द बहादुर मल्लले जानकारी दिनुभयो। कृषकलाई गोल्डेन, रोयल, रेड डेलिसियस र रेड रिचर्ड जातका स्याउका कलमी बिरूवा वितरण गरिएको परियोजना कार्यान्वयन इकाइले जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुंगाना। अब खेलकुद समाचार।
अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा सोमबारदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता इन्टरनेशनल वुमेन्स च्याम्पियनशीप शुरू हुँदैछ। आइतबार भएको प्री म्याच कन्फरेन्समा नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सबै तयारी सकिएको बताउनु भयो। त्यस्तै कप्तान एन्जिला तुम्बाबे सुब्बाले यो प्रतियोगिता नेपालका लागि राम्रो अवसर भएकाले बोलेर भन्दा पनि राम्रो खेल्नुपर्ने बताइन्। नेपालले सोमबार आफ्नो पहिलो खेलमा किर्गिस्तानसँग खेल्दैछ। खेल दशर रंगशालामा साँझ 6 बजे शुरू हुनेछ। त्यसअघि दिउँसो 2 बजे म्यानमार र लेबनान बीच हुनेछ। किर्गिस्तानसँग 6 वर्ष अघि खेलेको खेलमा नेपाल 8-2 गोलले विजयी भएको थियो। त्यसपछि खेलेको छैन। किर्गिस्तानले अहिले खेल्ने फुटबल फरक छ। लेबनानसँग गत वर्ष वाफ च्याम्पियनशीपमा नेपाल विजयी भएको थियो, तर म्यानमारसँग भने नेपाल 3 खेल खेल्दा जित्न सकेको छैन। यसपटक घरेलु मैदानमा घरेलु दर्शकमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा नेपाल रहेको छ। कप्तान एन्जिनाले यसअघि भएका गल्ती कमी कमजोरीहरू सुधार गर्दै राम्रो प्रदर्शन गर्ने बताइन्। यसै गरी म्यानमार लेबनान र किर्गिस्तानका प्रशिक्षक र कप्तानले यस प्रतियोगिता खेल्न पाउँदा खुशी लागेको र राम्रो प्रदर्शन गर्ने बताए। प्रतियोगितालाई आसन्न एसिया वुमेन्स कप क्वालिफायरको तयारीको रूपमा लिइएको छ। नेपाल महिला रब्बी क्लबको आयोजनामा फागुन 6 र 7 गते राष्ट्रिय U20 महिला रब्बी सेभेन्स च्याम्पियनशीप हुने भएको छ। भक्तपुरको मध्यपुर मैदानमा हुने च्याम्पियनशीपमा 6 प्रदेश र 2 क्लब गरी 8 टोली सहभागी हुने क्लबका अध्यक्ष एलिसा थापाले आइतबार त्रिपुरेश्वरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो। प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइनेछ। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। प्रतियोगिताको विजेताले 50,000, उपविजेताले 30,000 रूपियाँ प्राप्त गर्नेछन्।
खेलकुद समाचारका साथ हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड़ी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने तराईका केही भागमा हुस्सु कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 19.9 डिग्री सेल्सियस, न्यूनतम 8 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 20.7 डिग्री सेल्सियस, न्यूनतम 7.1 डिग्री सेल्सियस। पोखराको अधिकतम 21.6 डिग्री सेल्सियस, न्यूनतम 8.9 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 26.1 डिग्री सेल्सियस, न्यूनतम 6.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम 26.5 डिग्री सेल्सियस, न्यूनतम 4.5 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर। सेवा प्रवाहलाई सहज बनाई उत्पादन वृद्धि र लगानी मैत्री वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा सत्तारूढ़ दलका प्रमुख सचेतक बीच छलफल। बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न खण्डमा मरमत शुरू र भारतको राजधानी नयाँ दिल्ली स्थित रेलवे स्टेशनमा भागदौड़ हुँदा मृत्यु हुनेको संख्या 18 पुग्यो। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।